نحن عدن صلى الله رسول الكريم وعوذ بالله من الشيطان. بسم الله الرحمن الرحيم. لاست سنڈے کسی صاحب نے اللہ تعالیٰ کے اسماء مبارک کے بارے میں دوبارہ سے بات کرنے کے لیے فرمایا تھا. اللہ کی دو ایسے جلالی نام ہیں جن کا مطلب اور جن کے اثرات آلموسٹ ایک سے ہیں, اور دونوں ہی نام بڑے سریع الاثر ہیں. ان کے اثرات بڑی جلدی انسان کی زندگی پر نمودار ہوتے ہیں. ایک اس میں مبارک ہے المالک الملک. یہ اپنی تاثیر میں جلالی ہے, اور اس کے حروف بنیں گے 212. اگر اس کو سونے سے پہلے 11 ٹائمز درود شریف اور 212 مرتبہ المالک الملک اور پھر 11 مرتبہ درود شریف پڑھا جائے تو اس سے انسان کی مالی تنگی ختم ہو جاتی ہے. مالی تنگی بھی ختم ہوتی ہے اور لوگ بھی اس سے پیار کرنے لگتے ہیں. اور اگر انسان یہ چاہے کہ یہ اس کے اثرات اور بھی زیادہ طاقتور ہو جائیں تو پھر فجر کے بعد بھی اسے پڑھا جائے اسی طرح, اور عشاء کے بعد بھی. انشاءاللہ تعالی انسان لوگوں میں مقبول بھی ہو جائے گا اور مالی لحاظ سے فراخی بھی عطا ہو جائے گی اس نام کی برکت سے. اسی طرح اللہ کا ایک نام ہے یا ذوالجلال والاکرام, اس کے بھی وہ بھی جلالی ہے, اور انسانی زندگی پر اس کے بھی اثرات نیرلی وہی مرتب ہوتے ہیں جو المالک الملک کے ہیں. لیکن اس کے بارے میں آپ صلی اللہ علیہ وسلم کا ایک فرمان ہے کہ اسے ندا کے ساتھ پڑھا جائے, اس سے پہلے یا لگا لیا جائے, یا ذوالجلال والاکرام. اس میں بھی جو انسانی زندگی اس کے اعداد بن جائیں گے 1094, اور اس کے اثرات انسانی زندگی پر وہی مرتب ہوتے ہیں جو المالک الملک کے ہیں. لیکن اسے ندا کے ساتھ پڑھا جائے آپ صلی اللہ علیہ وسلم کے فرمان کے مطابق. اگر اس کو 11 ٹائمز درود شریف, 1094 ٹائمز یا ذوالجلال والاکرام, اور پھر 11 ٹائمز درود شریف فجر کے بعد پڑھ لیں, عشاء کے بعد پڑھیں, تو اس سے بھی مالی تنگی دور ہوتی ہے, اور لوگوں میں محترم ہو جاتا ہے انسان. لوگ عزت کرنے لگتے ہیں اور اپنے لیے باعث شرف سمجھتے ہیں ایسے انسان سے ملنا. اس کے اثرات یہ آ جاتے ہیں. لیکن اگر ہم ایک کام کر لیں کہ یہ تو دنیاوی معاملات ہیں, زیادہ بہتری یہ ہے کہ ہم اسے اس نیت سے نہ پڑھیں کہ ہمیں دنیاوی فوائد حاصل ہوں گے, بلکہ اس لیے پڑھیں کہ رب تعالیٰ کے پسندیدہ نام ہیں یہ, اور رب کو پکارنے کا جو بہتر طریقہ ہے وہ یہ ہے کہ رب تعالیٰ کو اچھے الفاظ سے پکارا جائے. تو ہم رب کو یاد کریں ان ناموں سے, بغیر یہ سوچے کہ اس کے فوائد کیا حاصل ہوں گے. تو بقول حضرت پیران پیر غوث اعظم دستگیر صاحب کے کہ انسان جو دنیا کے پیچھے بھاگتا ہے اس کو دنیا کبھی نہیں ملی, لیکن جو آدمی رب تعالیٰ کے پیچھے بھاگتا ہے اس کو بالآخر رب کی دوستی بھی عطا ہوتی ہے اور دنیاوی فوائد بھی اس کے پیچھے پیچھے بھاگتے ہیں. تو ہم وہ راستہ کیوں نہ اپنائیں جس سے دونوں چیزیں حاصل ہو جاتی ہیں, بنسبت اس کے کہ ہم دنیاوی فوائد کے لیے پڑھیں اور پتہ یہ چلے کہ دنیا ملی نہیں, تو ثواب ہی ہاتھ آیا. تو ہم رب کو صرف رب کا ذکر کرنے کے لیے رب کو پکاریں, باقی وہ مالک ہے, جو چاہے وہ عطا کرے, جو چاہے عطا نہ کرے, لیکن چونکہ سخاوت وہاں انتہا درجے کی موجود ہے تو رب تعالیٰ اجر کو کئی گنا بڑھا کر دیتا ہے, دنیاوی طور پہ بھی اور روحانی طور پہ بھی. شرط یہ ہے کہ بغیر کسی غرض کے اسے پڑھا جائے, صرف اور صرف رب کو پکارنے کے لیے, تو فوائد انشاءاللہ تعالیٰ بڑی جلدی حاصل ہو جائیں گے. یہ کسی صاحب نے سوال لکھا ہے کہ انسانی رویوں میں اس کی وضاحت کر دیں, خودداری کو اگر اکڑ سمجھا جائے. نہیں, خودداری کو تو اکڑ سمجھا نہیں جائے گا, بات یہ ہے کہ اگر کوئی صاحب مشکل کے وقت کسی کی مدد کرنا چاہتے ہیں تو پہلی بات تو یہ ہے کہ تواضع کا تقاضا یہ ہے کہ جس کی مدد کی جائے وہ اس انداز میں مدد کی جائے کہ جس کی ہم مدد کرنا چاہ رہے ہیں وہ مدد کو قبول کرے, یہ سمجھ کے کہ یہ میرا حق ہے جو شخص یہ مجھے دے رہا ہے, یا اس سے بھی اگلا درجہ کہ میں اس کی مدد قبول کر کے اس پر احسان کر رہا ہوں. جس کی بھی خدمت کی جائے وہ اس انداز میں کی جائے کہ خدمت لینے والا یہ سمجھے کہ وہ خدمت لے کر احسان کر رہا ہے. تو بنیادی غلطی ہم سے وہاں ہوتی ہے جب ہم کسی کو مشکل میں دیکھ کے اس کی مدد کرنا چاہتے ہیں تو ہمارے مدد کرنے کا انداز عاجزی, انکساری اور تواضع کے خلاف ہوتا ہے. ویسے ایسا حادثہ کبھی پیش تو نہیں آیا کہ میں نے کسی کی کوئی خدمت کر دی ہو زندگی میں, مجھے یاد نہیں ہوش میں یہ بد پرہیزی ہوئی ہو مجھ سے, لیکن اگر کہیں ہمیں کسی کی مدد کرنی پڑ جائے تو اس کا بہترین طریقہ یہ ہے कि ये ना उससे जाके कहा जाए कि सुना कि तुम आजकल मुश्किल में हो, तुम्हारा हाथ तंग है, तो ये रख लो पैसे। ये तो आप उसकी इज्जत नफ्स को ठेस पहुंचा रहे हैं, मदद नहीं कर रहे। लेकिन अगर वो पैसे लिफाफे में डाल के उसके ऊपर ये अल्फाज लिख दिए जाएं कि एक दोस्त की तरफ से इंतहाई हकीर हदिया आपकी खिदमत में, और वहाँ खामोशी से रख के आ जाया जाए, उसको पता भी ना चलने दिया जाए कि मैं रखा हूँ, वो नीचे नाम भी ना लिखा जाए कि मैं दे रहा हूँ, तो उस आदमी का भरम उसकी आंखों नजरों में बाकी रह जाएगा। तो बुनियादी तौर पर तो ये है कि हम किसी की खिदमत इस तरह से करें कि उसकी सेल्फ एस्टीम मजरू ना हो। और इसी तरह जो जिसकी मदद की जा रही है, अगर तो वो आपसे ये कहे कि नहीं मुझे तुम्हारी मदद की जरूरत नहीं, इसको रखो अपने पास, तो ये अकड़ है। लेकिन अगर वो बहुत पोलाइटली ये कह दे कि नहीं बहुत मेहरबानी आपकी, मैं बड़ा मशकूर हूँ, आपने मेरा ख्याल किया, रब ताला मौजूद है, परवरदिगार मेरा पूरा कर देगा, और मैं आपका एहसानमंद हूँ कि आपने मेरे बारे में ऐसे सोचा। अब ये उसकी खुददारी है कि वो आपके सामने हाथ नहीं फैला रहा। तो खुददारी में और अकड़ में एक फर्क है। मैंने यहाँ किस्सा बहलोल, हज़रत बहलोल रहमतुल्लाह अलैह साहब का सुनाया था कि वो एक दरख्त के नीचे बैठे हुए थे काफले के रास्ते पे, तो हारून रशीद की सवारी वहाँ से गुजरी, तो हारून रशीद ने देखा कि बहलोल साहब तशरीफ रखे हुए हैं दरख्त के नीचे, तो उसने अपनी सवारी रुकवाई और वजीर से कहा कि यह अशरफियों का थैला बहलोल साहब की खिदमत में पेश कर दिया जाए। तो वजीर ने आके वो हदिया पेश किया तो बहलोल साहब ने वापस कर दिया शुक्रिया के साथ। हारून रशीद खुद आया और बहलोल साहब से कहा कि हजरत, मेरे इल्म में है कि आप पर कर्ज बहुत ज़्यादा है, खुद मेरी अदालत में ही आपके कर्ज खाहों ने आप पर आपके खिलाफ एप्लीकेशंस दी हुई हैं, तो ये अशरफियाँ रख लीजिए, इससे आपका कर्ज अदा हो जाएगा। तो बहलोल साहब ने जवाब दिया कि क्यों, मैं क्यों रखूं इसे, तुम क्या समझते हो कि जिस रब ने तुम्हें अता किया है वो मुझे अता करने पर कादिर नहीं। अब ये एक फकीर की खुददारी है। तो ये इसमें खुददारी में और अकड़ में इतना ही फर्क है। इनका अगला सवाल है कि सादगी और मौके देने को बेअक्ल और गंवार गर्दाना जाए। ये थोड़ा सा इसको वाज़े कर देते तो बेहतर था। मुझे नहीं मालूम इन्होंने किस एंगल से इसको लिखा, लेकिन बात यह है कि देखिए, एक लफ्ज़ अभी दो तीन बार मैंने इस्तेमाल किया, वो है तवाज़ो। مومن بڑا متواضع ہوتا ہے, وہ ہر معاملے میں دوسرے انسان کے ساتھ اس طرح ڈیل کرتا ہے کہ دوسرا آدمی یہ سمجھتا ہے کہ میں بڑا امپورٹنٹ آدمی ہوں اور جو کچھ یہ میرے لیے کر رہا ہے وہ میرا حق ہے. بات یہ ہے کہ فقیر کا ظرف کچھ اس انداز کا ہوتا ہے کہ وہ اندر سے سمجھ رہا ہوتا ہے کہ دوسرا آدمی مجھے بیوقوف بنا رہا ہے, سمجھ رہا ہوتا ہے کہ یہ آدمی انڈیو ایڈوانٹیج لے رہا ہے میری نرمی کا اور میرے متواضع ہونے کا, لیکن اس کا ظرف اس کو اجازت نہیں دیتا کہ وہ یہ اظہار کر دے کہ میں سمجھ رہا ہوں کہ تم مجھے بیوقوف بنا رہے ہو. وہ در حقیقت اس آدمی کو موقع دینا چاہتا ہے کہ چلیے اسی بہانے یہ مجھ سے کوئی فائدہ لے لے, کیونکہ فقیر کو آپ صلی اللہ علیہ وسلم کی وہ حدیث ہمیشہ یاد رہتی ہے کہ تم میں بہترین شخص وہ ہے جس جو دوسروں کے لیے نفع بخش ہو, جس سے دوسروں کو فائدہ پہنچے. جب میں احادیث بیان کرتا ہوں تو اس کے ایگزیکٹ الفاظ نہیں بیان کرتا میں, بلکہ اس کا مفہوم بیان کر دیتا ہوں کہ وہ مفہوم ہماری سمجھ میں آ جائے تاکہ ہم اس پہ عمل کر سکیں. تو اس حدیث کے الفاظ بھی میرے اپنے ہیں, وہ ایگزیکٹ الفاظ نہیں ہیں. فقیر کو وہ بات یاد رہتی ہے کہ آپ صلی اللہ علیہ وسلم نے اس شخص کو بہترین گردانا ہے ہم میں سے جس سے دوسروں کو فائدہ پہنچے, تو وہ دوسروں کو فائدہ دینا چاہتا ہے اور وہ اگلے کا بھرم قائم رکھنا چاہتا ہے, اس کا دل بھی نہیں توڑنا چاہتا کہ وہ دوسرا آدمی یہ سمجھ رہا ہے کہ میں فقیر کو بیوقوف بنا رہا ہوں, وہ اس کا دل نہیں توڑنا چاہتا, اس کو یہ چاہتا ہے کہ وہ یہی سمجھے کہ اس نے مجھے بیوقوف بنا لیا لیکن اس کا فائدہ ہو جائے میری ذات سے. اس کا اجر رب تعالیٰ سے بے پناہ ملتا ہے. ہم لوگ دھوکے میں ہیں اگر ہم یہ سمجھتے ہیں کہ کوئی ہمیں کوئی بیوقوف بنا کے فائدہ لے گیا تو اس نے ہمیں کوئی مفلس کر دیا یا ہمارا کوئی نقصان ہو گیا, ہرگز نہیں. اس کا اجر اللہ تعالیٰ کی یہاں سے کئی گنا ہو کر زیادہ ملتا ہے. تو آپ ایسے تمام لوگوں کو دیکھیے, اکثر لوگ سوال کرتے نظر آئیں گے کہ صاحب فلاں آدمی میں تو کردار کی یہ خامی ہے, شراب پیتا ہے, جوا کھیلتا ہے یا کچھ اور اسی طرح اسی کماش کی چیزیں, لیکن اللہ پہ اس کی بڑی رحمتیں ہیں. ایسے آدمی کو کبھی دیکھیے, جب ہم گہرائی سے ایگزامن کریں گے ایسے آدمی کو تو پتہ یہ چلے گا کہ کہیں نہ کہیں وہ چھپ کر خدمت خلق کر رہا ہے, اللہ کے بندوں کے کام آتا ہے وہ, لیکن اتنی خاموشی سے کام آتا ہے کہ کسی کو پتہ ہی نہیں چلتا. تو رب تعالیٰ اسی کی اجر کے طور پر اس کو اس پر رحمتیں کیے ہوئے ہوتا ہے. یہ جو ہم دوسرے کو موقع دے دیتے ہیں کہ وہ ہمیں بیوقوف بنا لے, کوئی بات نہیں, یہ تو بڑے ظرف کی بات ہے, بہت بڑے ظرف کی بات ہے. یہاں میں نے ایک قصہ سنایا تھا, عبد الرحیم خان خانہ کا. تو اس کا وہ بڑا एक जबरदस्त जुमला है अब्दुल रहीम खान खाना का कि जब वो तीसरी रात फकीर ने सजा नहीं लगाई तो उसने सिपाहियों को भेजा कि इस फकीर को तलाश करो जो हर रात सजा लगाता था। नहीं मिला, सिपाहियों ने बताया कि जी हमने उसे चारों तरफ ढूंढा, नहीं मिल रहा। तो एक जुमला उसने कहा खाने खाना ने, बहुत कमजोर था, मेरी तो इस सफर में 7 मंजिलें थी, मैंने पहले ही दिन अशरफों की 7 थैलियां अलहदा करके रख ली थी कि हर रात उसकी सजा के जवाब में एक थैली दूंगा, वो तो 3 रातों ही में भर गया, कमजर्व था। तो बात फकीर के जर्फ की है, सहता रहता है। तो दूसरों को अकोमोडेट कर लेना चाहिए इंसान को, और इतनी खुश असलूबी के साथ कि पता ही नहीं चलने पाए कि ये जानबूझ के मुझे अकोमोडेट कर रहा है। इनका तीसरा सवाल है, बेहतर होता अगर आप थोड़ा सा इसे एलेबोरेट अपनी सवालों को कर देते तो मैं शायद टू द पॉइंट जवाब दे पाता आपका। अब मैं सिर्फ अंदाजे से ही कि आपके सवाल करने का एंगल ये है, मैं उसका जवाब देने की कोशिश कर रहा हूँ। तो तीसरा सवाल ये है कि कहीं तालीम और तरबियत और इजहार को रयाकारी कह दिया जाए। तो मेरे नज़दीक तो इंसान की तालीम और तरबियत इस चीज़ की मोहताज नहीं है कि उसका इजहार किया जाए, वो तो छुपाए नहीं छुपती। आप कभी नोट कीजिए कि कोई बहुत आला तालीम याफ्ता इंसान अगर जानबूझ के भी अपना लब लहजा बिगाड़ के और अनपढ़ों वाली गुफ्तगू करने की कोशिश आपसे करे तो एक आध जुमले तक तो शायद हम धोखा खा जाएं, लेकिन दूसरे तीसरे जुमले पर उसकी असलियत जाहिर हो जाएगी कि बंदा जानबूझ के अपने आप को अनपढ़ जाहिर कर रहा है, दर हकीकत आला तालीम याफ्ता है। और इसी तरह इसके बरक्स भी होता है। मैंने कई बार एक कॉन्शियस एफर्ट की कि लोग मुझे किसी तरह पढ़ा लिखा तस्लीम कर लें और मेरी इज्जत कर लें, लेकिन मेरा अनपढ़ होना एक सेकंड में जाहिर हो जाता है दूसरों पर कि इल्म है नहीं, नकल कर रहे हैं पढ़े लिखे लोगों की, शाह साहब, उसका इजहार भी हो जाता है। इसी तरह जो तरबियत है हमारी, उसका इजहार एक सेकंड में होता है। हमारा लब लहजा इस बात की चुगली खाता है कि इसकी तरबियत कैसी हुई है। एक आला तालीम याफ्ता, आला तरबियत याफ्ता शख्स अगर किसी वक्त किसी को कोशिश करके बुरा भला कहे भी तो उसके उस बुरा भला कहने में उसकी तरबियत झलक रही होती है। बदतरीन सिचुएशन में भी जब दूसरे से गुफ्तगू करेगा तब भी उसकी तरबियत झलक रही होगी उससे। तो ये इसके तो जाहिर करने की जरूरत ही पेश नहीं आती, वो अज खुद जाहिर होता रहता है। रयाकारी और चीज है। रयाकारी तो ये है कि मैं ये जाहिर करूं कि जो दर हकीकत दिल से मैं चाह नहीं रहा, मैं अपने अमाल से जाहिर करने की कोशिश करूं कि मैं यूं चाहता हूं, दिल में कुछ है और मेरे जुबान पर कुछ हो, दिल में कुछ हो और मैं किसी के लिए कुछ और करने की कोशिश करूं, वो रियाकारी में आ जाएगा। इसमें तो तालीम तरबियत तो खुद झलकती है इंसान के उठने बैठने से, गुफ्तगू से, उसकी चाल ढाल से साफ नजर आता है कि बुनियादी तौर पर आदमी है क्या। इन्होंने चौथा किया कि इन मनफी जज्बात इजहार और तंस से कैसे बचा जा सकता है। बहुत आसान सा काम है, बहुत ही आसान काम है। हम बड़ी गहराई से इस बात की स्टडी करें कि आप सल्लल्लाहु अलैहि वसल्लम का तर्ज गुफ्तगू क्या था और आप सल्लल्लाहु अलैहि वसल्लम अपने साथियों से किस तरह बिहेव करते थे, तो कोशिश की जाए कि हम उन फुटप्रिंट्स पर चल लें। हम तो मनफी जज्बात अस खुद मर जाएंगे, ख़त्म हो जाएंगे, इसलिए कि वहाँ तो आप सल्लल्लाहु अलैहि वसल्लम के यहाँ तो सिर्फ पॉजिटिविटी है और इजहार इतना खूबसूरत अंदाज में है कि वैसे ही दिल में घर कर जाता है इजहार, उसी को कॉपी कर लिया जाए। ये ऐसे खुद ब खुद ही जज्बात ख़त्म हो जाते हैं। ये एक साहब ने सवाल पूछा है कि रब ताला ने हजरत आदम अलैहिस्सलाम से अम्मा हव्वा को पैदा किया, क्या हम कह सकते हैं कि रब ताला ने ऐसे ही दुनिया में सब जोड़े पैदा फरमाए हैं, यानी पहले नर को पैदा किया और फिर उससे मादा। रब ताला ने हर चीज जोड़ों में पैदा की है, हत्ता के जज्बात भी जोड़े हैं। अब ये कहना मेरे लिए शायद दुश्वार हो, कम से कम मेरे इल्म में नहीं है, ये मेरी लाइल्मी है कि मैं ये नहीं आपसे कह पाऊंगा कि एज ए मैटर ऑफ प्रिंसिपल पहले कौन सा जेंडर आता है दुनिया में। ये मैं इससे लाइल्म हूँ, लेकिन ये ज़रूर है कि रब ताला ने हर चीज़ जोड़ों में पैदा की है, जोड़े हैं हर चीज़ के। इनका दूसरा सवाल है कि अगर इस्म में हम ला के मायने नहीं के लेते हैं तो क्या हम अलफ मीम को यकजाई का मकाम कह सकते हैं, या फिर एक बनने वाला और एक बनाने वाला है। ये एक खालिस्तन इल्मी बहस हो जाएगी जो बहुत खुश्क हो जाए, कोशिश करता हूँ कि इसको मैं उतना खुश्क ना होने दूँ। देखिए, अलिफ लाम मीम इसके दरमियान में लाम आया है, समझाने की खातिर हम इस तरह से कह देते हैं, ये एक ज़हनी घोड़े दौड़ाए हैं लोगों ने कि अलिफ से अल्लाह, लाम से ला, मीम से आप सल्लल्लाहु अलैहि वसल्लम, वो एक सिर्फ ज़हनी घोड़े दौड़ाए हुए हैं। दर हकीकत तो जैसे मैंने अर्ज किया था कि ये तीनों ही लफ्ज हरफ, तीनों हरफ हरूफ मक्तात का हिस्सा हैं और इनके मायने मख्फी रखे गए हैं। इनके असरात क्या हैं ये भी मनफी रखे गए, मख्फी रखे गए हैं, छुपाए हुए हैं। तो वो एक सिर्फ ज़हनी एक्सरसाइज है कि ये कह दिया जाए कि अलफ से अल्लाह, लाम से ला और मीम आप सल्लल्लाहु अलैहि वसल्लम से मुराद है। और चूंकि अल्लाह और आप सल्लल्लाहु अलैहि वसल्लम के दरमियान कुछ नहीं है, ये ला से मुराद ये है कहने के लिए सही है कि अल्लाह और आप सल्लल्लाहु अलैहि वसल्लम के दरमियान कहीं कोई और वास्ता मौजूद नहीं है, वो बराह रास्त ताल्लुक है वहाँ, बिल्कुल इसको समझ लीजिए। लेकिन ये हरूफ मक्तियात हैं और इनके मायने कुछ और हैं, इनके असरात कुछ और हैं। चूंकि इनको मख़फ़ी रखा गया है तो मेरा नहीं ख्याल कि कोई फ़कीर ये जुर्रत करेगा कि इनका इजहार कर दे पूरी तरह से। ये इनका तीसरा सवाल है कि शाह साहब क्या हज़रत आदम अलैहिस्सलाम से पहले भी 14 आदम आ चुके और ये आखिरी आदम अलैहिस्सलाम है? हर वो बात जिसकी तस्दीक कुरान पाक से ना हो पाए, हदीस से ना हो पाए और सुन्नत से ना हो पाए और आखिर पर सहाबा कराम से ना हो पाए, उसको रद्द कर दीजिए, उसको रवायत समझ के एक तरफ डाल दीजिए। कुरान में कहीं ऐसा जिक्र नहीं है। कुरान में तो बड़ा सीधा सीधा कहा गया कि आदम की तख्लीक की गई, किस तरह तख्लीक की गई वो भी बता दिया कि खनखनाती भी मिट्टी से बनाया गया है, फरिश्तों को सजदा करने का हुक्म उसका जिक्र कुरान पाक में है। लेकिन जनाब हजरत आदम अलैहिस्सलाम से पहले 14 आदम मौजूद थे वो रवायत है, उसका कुरान में कहीं कोई जिक्र नहीं है। और हदीस में भी कम से कम मेरे इल्म की हद तक ऐसा जिक्र कहीं मौजूद नहीं है। मैं फिर रिपीट कर दूं कि मेरे इल्म की हद तक, इसलिए कि किसी भी इंसान का इल्म मुकम्मल नहीं है, तो ये कतियत के साथ आदमी कह नहीं पाता कि नहीं ऐसा नहीं है, क्योंकि बहरहाल इल्म हर एक का नामुकम्मल है। तो मैं उस एहतियात की वजह से ये अर्ज कर रहा हूँ कि मेरे इल्म के हद तक अहादीस में कहीं ये जिक्र नहीं आया। हाँ, रवायत ज़रूर है और रवायत का कोई भरोसा नहीं है, तो हमें उसी पर यकीन रखना चाहिए जो कुरान और हदीस में बयान है, सुन्नत से साबित है और आखिर पर साहबा कराम से अगर साबित हो जाए तो उस पर यकीन करना चाहिए। इनका अगला सवाल ये है कि क्या जुल्म की तारीफ ऐसे भी कर सकते हैं کہ حق کو چھوڑ کر باطل کی پیروی کرنا یہ 100% درست تعریف ہے. ہے ہی ایسا کہ جب انسان حق کو چھوڑ کر غیر حق کی غیر حق کی طرف جاتا ہے, باطل کی طرف جاتا ہے, تو اپنی ذات پر ظلم کر رہا ہوتا ہے. اس کو اب آپ کینوس پر پھیلاتے جائیے تو پتہ یہ چلے گا کہ جیسے انصاف کا حکم دیا رب تعالیٰ نے, جب ہم انصاف نہیں کرتے کسی معاملے میں تو ہم ظلم کر رہے ہوتے ہیں دوسرے شخص پر, اور در حقیقت وہ دوسرے شخص پر تو ظلم ہے ہی ہے کہ اس کی حق تلفی ہو رہی ہے, لیکن ہم اپنے اوپر بھی ظلم کر رہے ہیں کہ ہم جواب دہ ہو رہے ہیں رب کو, اس کا ہمیں حساب دینا ہوگا, اس کی سزا پائیں گے ہم, تو اپنی ذات پر ظلم کر رہے ہوتے ہیں. تو یہ تعریف بالکل صحیح ہے. اور ان کا ایک پانچواں سوال یہ ہے کہ ایسا لگتا ہے کہ رب تعالیٰ نے یہ دنیا 6 دن میں اور 6 دن ہی کے لیے بنائی ہے, جیسے کہ قرآن پاک کی آیات کو جمع کریں تو 6666 فگر 6 بنتا ہے. ایک بار ایک صاحب میرے پاس ایک کتاب لے کر آئے, ہم دونوں میں یورپ گیا ہوا تھا تو وہاں کتاب لے کر آئے کہ صاحب یہ دیکھیے, یہ ایک کاوش ہے اور قرآن کی بنیاد انہوں نے دریافت کی ہے. انہوں نے کہا کہ قرآن پاک 9 کی فگر پر بنایا گیا ہے. تو دلائل انہوں نے دیے ہوئے تھے, تو میں نے ان سے گزارش کی کہ آپ 1 سے 9 تک کی فگرز ہیں نا, گنتی تو اصل جو ہے 1 سے 9 ہے, باقی تو اس کے کمپاؤنڈ فگرز بنتے ہیں, پھر کہ آپ کسی ایک فگر کو لے لیجئے اور قرآن پاک کو ایگزامن کرنا شروع کریں, حیرت آدمی کو یہ ہوتی ہے کہ وہ ہر فگر پر پورا اترتا دکھائی دیتا ہے. یہ معجزہ ہے قرآن کا. اس کی ابتدا اصل میں یہودیوں نے کی تھی اپنے یہاں سے, تو انہوں نے انجیل پر کام کیا, بڑی تحقیق کی اور اس کے بعد کہا کہ انجیل جو ہے اس کی بنیاد اس فگر پر ہے. لیکن رفتہ رفتہ کرتے کرتے پتہ یہ چلا کہ وہ تمام فگرز پہ پوری اتر آتی ہے, اس لیے کہ ڈیوائن بک ہے, آسمانی کتاب ہے وہ. اسی طرح تورا, اسی طرح زورا, تو یہ آسمانی کتابیں ہیں, الہامی کتابیں ہیں. ان کو ہم کسی بھی فگر پر لے کر چلیں گے, یہ اس پہ پوری اتر آئیں گی. تو جیسے میں نے ابھی آپ سے عرض کیا کہ بات صرف یہ ہے کہ پہلے, سب سے پہلے قرآن ہے ہمارے لیے. تو اگر ایک چیز قرآن سے واضح ہے تو ہمیں اس پہ اس کو یقین کر لینا چاہیے, لیکن اگر کسی وجہ سے قرآن میں ایک چیز ہمیں نہیں ملتی ہے تو حدیث موجود ہے, سنت موجود ہے. تو قرآن تو اس بارے میں بڑا کلیئر ہے, یہ تو قرآن واضح کرتا ہے کہ دنیا کتنے دن اور کتنی راتوں میں بنی, لیکن قیامت کا جہاں خاتمہ ہے دنیا کا, اس کا تعین نہیں ہے کہ دنیا بننے کے اتنے عرصے کے بعد قیامت آ جائے گی. तो ये देखकर कि 6666 आयात की तादाद है उसमें, और उसको अगर हम सिंगल डिजिट में कन्वर्ट कर लें तो 6 आ जाएगा, और वो 6 की फिगर मुंतबिक होती है दुनिया के बनने की के दिनों की तादाद पर, तो ये बनी भी 6 दिनों के लिए है, ये कहना दुरुस्त नहीं होगा। तो हमें यही देखना चाहिए जो कुरान कहता है, उसी पर यकीन रखें हम, तो अकायद हमारे बिल्कुल दुरुस्त रहेंगे। कुरान, हदीस, सुन्नत, जो कुछ ये 3 चीज़ें कह रही हैं उसी पर ईमान रखें तो वो हमारा ईमान दुरुस्त रहेगा, वरना भूल भलाइयों में गुम होते चले जाएंगे। अब इसी को उन्होंने, सॉरी मैं उनका पूरा सवाल नहीं पढ़ सका था, मैंने रियलाइज नहीं किया उसका एक आगे भी हिस्सा लिखा है इन्होंने कि कुरान पाक की सूरतें 114 को अगर जमा करें तो फिगर 6 बनता है। हमारे साथ फरिश्तों की तादाद 60 है तो सिंगल डिजिट 6 बनता है, और ये मेरे ख्याल में आखिरी सदी है। ये बिल्कुल सही है आप, ये आपका कहना कि सूरतों की तादाद 114 को अगर जमा कर लें तो 6 बन जाएगा, जो फरिश्ते हर इंसान पर मामूर हैं वो 60 हैं, उनकी सिंगल फिगर 6 बन जाएगी, लेकिन आसमान कितने हैं, जमीन की तहें कितनी हैं, टोटल फरिश्तों की तादाद कितनी है, और उनमें मकर्रब फरिश्ते कितने हैं, रवायत है उसकी फिगर कहीं सही नहीं मिलती कि 1,24,000 पैगंबर हैं, उसकी सिंगल फिगर क्या बन जाएगी, और 1,24,000 रवायतन जो कहा जाता है कि पैगंबरों की तादाद है, उसमें कितने पैगंबर ऐसे हैं जो जैद हैं, किताबें इलामी किताबों की तादाद कितनी है, फिर आप उनको भी एग्जामिन करने की कोशिश कीजिए तो देखिए फिगर क्या निकलती है। फिर 4 सबसे ज्यादा मशहूर फरिश्ते हैं, रसूल और पैगंबर 4 सबसे ज्यादा मशहूर हैं। आसमान 7 हैं, जमीन की तहें 7 हैं, समुंदर 7 हैं, तो इस तरह गिनने शुरू कीजिए, फिगर्स वेरी करती चली जाएंगी। तो इस किस्से में ना हम पढ़ें, इससे हमें हासिल क्या होगा? कुरान इसलिए नाजिल नहीं हुआ कि हम ये देख लें कि वो किस फिगर पर बेस्ड है, कुरान तो हिदायत के लिए नाजिल हुआ कि उसमें हमारे लिए हिदायत है, और हिदायत भी इस तरह से है कि उस पर अमल कर लिया जाए। तो हम उस पर नजर रखें कि कुरान जो कुछ हमें कहता है हम उस पर अमल करते चले जाएं, ये बात की बातें हैं, इससे हमें कुछ हासिल नहीं होगा सिवाय गुमराही के, हमारी अक्ल वहां जाके जवाब देगी क्योंकि वो इल्हामी किताब है। तो हम उस पर नजर रखें, इन बातों से कुछ नहीं होगा। आखिर में इन्होंने अपनी वालदा मोहतरमा की मगफरत की दुआ के लिए कहा है, रब ताला इन साहब की والدہ کی غلطیوں سے صرف نظر فرمائے، ان کے اچھے کاموں کو قبول فرمائے، اس کا اجر عطا فرمائے، اور اللہ تعالیٰ ان کی والدہ کو جنت میں جگہ دے. آمین. ایک صاحب نے، کسی نے یہ پوچھا ہے کہ محفل میں مرشد سے علمی گفتگو پر سوال آداب کے خلاف یا مرشد کی ناراضگی کا سبب تو نہیں ہے؟ علم آگے بڑھتا ہے دو چیزوں سے، ایک سوال کرنے سے اور دوسرا تشکیق. جب ہمارے ذہن میں کسی بات کے بارے میں شک پیدا ہوتا ہے تو ہم اس کی تحقیق کرتے ہیں، اور تحقیق کے نتیجے میں ہم اصلیت کی طرف چلے جاتے ہیں. اسی طرح اگر علم کے بارے میں، علم سے متعلق سوال نہیں کیا جائے گا تو ہم آگے نہیں بڑھ پاتے. ہاں، البتہ یہ ضرور ہے کہ جب ہم سوال کرتے ہیں تو استاد کا ادب ملحوظ خاطر رہنا چاہیے کہ وہاں بے ادبی کا کوئی پہلو نہ نکلتا ہو. ہم سوال ضرور کریں، اور آپ کے استاد، آپ کے مرشد علمی سوال کا جواب دینے سے گریزاں نہیں ہوں گے، وہ کبھی علم سے متعلق جواب فوراً دے دیں گے. استاد یا مرشد ان کے رویے میں جو فرق آئے گا وہ صرف ایک جگہ جا کے آتا ہے. ہم جو شاگرد ہیں ہمیں پتہ نہیں چلتا کہ ہمارے کون سی چیز ہمارے لیے نقصان دہ ہو رہی ہے. تو مرشد سے جب آپ بار بار یہ بات کہتے ہیں تو وہاں ان کے رویے میں تھوڑا سا فرق محسوس ہوتا ہے. وہ آپ کو اصل میں آپ کی تربیت کرنا چاہتے ہیں، آپ کے استاد یا آپ کے مرشد، کہ صحیح رویہ کیا ہے. کیونکہ جب ہم کرکٹ سیکھنے جاتے ہیں تو کوچ ہمارا ہمیں کرکٹ کے رولز آف دی گیم سکھاتا ہے، اور جب ہم کرکٹ کھیلتے ہوئے ہاکی کے رولز آف دی گیم کو اپلائی کرنے کی کوشش کرتے ہیں تو کوچ سے ڈانٹ پڑتی ہے. تو دنیاوی آداب جو ہیں ہمارے وہ اس لیول کے نہیں جو فقر کی راہ میں آداب، مینرز ہیں، اس کو طور طریقے ہیں، اصول ہیں، ان کو آبزرو کیا جاتا ہے. آپ کبھی کسی فقیر کے ساتھ اگر ہوں، ڈاکٹر کی دکان پہ آپ ڈاکٹر کے کلینک پر جائیں، وہاں باہر تختی لگی ہوئی ہے جس میں انہوں نے لکھا ہوا ہے کہ اس کے کلینک کے ٹائمنگز کیا ہیں. تو 9 to 12 ہے، اور 12:01 ہوا. اب میرے ساتھ ہیں، میں تو آپ سے کہوں گا کہ کیا فرق پڑتا ہے، ایک منٹ بھی پورا ہوا، چلتے ہیں اندر، چلے جاتے ہیں، اکوموڈیٹ کر لیں گے، زیادہ یہ کہہ دیں گے کہ ٹائم ختم ہو گیا، چلے جائیں، واپس آ جائیں گے. لیکن فقیر یہ کام نہیں کرے گا. بھلے وہاں کھڑا ہوا آدمی کہہ دے کہ نہیں، اب کوئی بات نہیں، ایک منٹ اوپر ہوا، آپ آئیے، وہ نہیں جائے گا اندر، کہ نہیں، انہوں نے 12 لکھا ہے، 12:00 میں جا رہا ہوں واپس، کل آؤں گا. کہیں وہ یہ دیکھ لے फकीर लिखे ये लिखे हुए कि घंटी ना बजाइए, नहीं बजाएगा। आप लाख के कह दीजिए, मेरे जैसे बंदा फौरन क्या है, कुछ कुछ फर्क नहीं पड़ता, लिखा रहता है इसमें क्या है, लेकिन फकीर नहीं करेगा। वो दूसरे को फैसिलिटेट करता है, एहतराम करता है उसके असूलों के, दूसरे आदमी के, वो उसके असूलों पर अमल कर लेगा। तो जब हम मुर्शिद से बात कर रहे होते हैं तो वो हमें चाहता है कि हम असूलों पर चलें, बिल्कुल तीर की तरह। एक बार मुझसे सिर्फ एक मिनट या दो मिनट की डिले हुई, मैं और मेरे मुर्शिद साहब हम नमाज के लिए इकट्ठे जाते थे, मैं चाय पी रहा था, मालूम नहीं क्या हुआ कि मैंने मेरे जहन से ये निकल गया कि मुझे देर लग रही है चाय पीने में। नॉर्मली तो मैं अपने मुर्शिद साहब के साथ मोहतात रहता था कि मैं उस तरह से चलूं जैसे वो चाहते हैं। तो जब हम मस्जिद में पहुंचे तो 1:12 शायद एक मिनट या दो मिनट हुए हुए थे। तो जुमा पढ़ के हम बाहर निकले तो कहने लगे कि आज मैं जिंदगी में पहली बार तुम्हारी वजह से एक मिनट लेट हो गया। अब वो जो फकीर है वो इतनी बारीकी तक जाते हैं, एक मिनट की डिले बर्दाश्त नहीं हुई मुर्शिद साहब से, उन्होंने कह दिया मुझे फौरन। तो मैंने फौरन माफी मांग ली उनसे। कहने का मकसद ये था कि मुर्शिद जिन बारीक चीजों पर नजर रखते हैं वो और हैं, लेकिन सवाल आप जरूर कीजिए, दिल खोल के सवाल कीजिए, इल्मी जवाब देंगे वो आपको, आपकी तरबियत भी करेंगे इंशाअल्लाह ताला। नेक्स्ट संडे बशर्ते जिंदगी आपसे मुलाकात होती है। अस्सलामु अलैकुम।